تفسير دیکھتے ہیں آیت نمبر 14 سے. زُيِّنَ لِلنَّاسِ حُبُّ الشَّهَوَاتِ مِنَ النِّسَاءِ وَالْبَنِينَ وَالْقَنَاطِيرِ الْمُقَنطَرَةِ القناطير المقنطرة من الذهب والفضة والخيل المسومة والأنعام والحرس ذلك متاع الحياة الدنيا والله عنده حسن المآب. مرغوب چیزوں کی محبت لوگوں کے لیے مزین کر دی گئی ہے, جیسے عورتیں اور بیٹے اور سونے اور چاندی کے جمع کیے ہوئے خزانے اور شاندار گھوڑے اور چوپائی اور کھیتی. یہ دنیا کی زندگی کا سامان ہے اور لوٹنے کا اچھا ٹھکانہ تو اللہ ہی کے پاس ہے. یہاں سے سبق کا آغاز ہے. پچھلی آیتوں کے ساتھ اس کا ربط ہے, اور قرآن پاک کی یہ خوبصورتی ہے کہ کچھ آیات جو بظاہر بالکل دوسری آیتوں سے مختلف دکھتی ہیں, لیکن اگر تھوڑا سا غور اور فکر کیا جائے تو ان کا ربط پیچھے والی آیتوں سے ملتا ہے. اور جب تک پچھلی آیتوں سے ربط نہ ہو تب تک بات صحیح سمجھ نہیں آتی. ہم نے پچھلی آیتوں میں دیکھا کہ کفار اور مشرکین کی مخالفت کا تذکرہ تھا اور ان کے مقابلے میں جہاد کا تذکرہ تھا, اور خاص طور پہ کچھ لوگوں نے اپنے مال کو اسلام کے خلاف لگانے کی نیت کی. ایسے تمام لوگ جو یہ سوچے بیٹھے تھے کہ ہم اپنی ساری کوششوں کے ساتھ اسلام کو راستے سے ہٹا دیں گے, اس کے مقابلے میں اللہ تعالیٰ نے غزوہ بدر کی مثال دے کر ایمان والوں کے اندر جہاد کی رغبت دلائی اور بتایا کہ اگر تم واقعی اس دنیا میں بھی کامیاب ہونا چاہتے ہو تو تمہیں اسباب پر بھروسہ کیے بغیر اللہ کے راستے میں نکلنا ہوگا. اور جو انسان سچے دل سے ایمان لے آتا ہے وہ حقیقت میں اللہ کے دین کے لیے کچھ کرنا چاہتا ہے, لیکن ساری خواہشوں کے باوجود اور ساری سچائیوں کے باوجود کر نہیں پاتا. اس کی کیا وجہ ہے وہ اس آیت میں بیان ہے, حب جاہ اور حب مال, حب دنیا, حب اولاد. ان آیات میں جو اس سے آگے آئیں گی تقریباً آیت نمبر 17 تک, اللہ تعالیٰ نے اس وجہ کو بیان کیا کہ کیوں لوگ اکثر حق کو حق سمجھتے ہوئے بھی اس کے راستے میں قربانیاں نہیں دے سکتے. ایک شخص ہے وہ حق کی مخالفت اختیار کرتا ہے, اس کی بھی اکثر وجہ حب دنیا ہی ہوتی ہے, کوئی نفسانی خواہشات کی وجہ سے اور کوئی ماں باپ کی رسم و رواج کی محبت میں حق کے مقابلے میں کھڑا ہو جاتا ہے. تو اللہ تعالیٰ یہاں گن گن کے ان چیزوں کا تذکرہ فرماتے ہیں کہ جو بہت ساروں کو حق کی مخالفت کرنے پہ یا حق کو حق سمجھتے ہوئے بھی اس کا ساتھ نہ دینے پہ مجبور کرتی ہیں. ہم سب کے لیے یہ آیت ایک بہترین آئینہ ہے, اور اس آیت کی روشنی میں ہم اسلام میں مال کا نظریہ کیا ہے اس کو بھی دیکھیں گے, کیونکہ دو انتہائیں پائی جاتی ہیں ہمارے ہاں. ایک تو یہ ہے کہ دیندار ہونے کا مطلب کیا ہے کہ سب کچھ چھوڑ دو اور کچھ نہ کرو. اسلام اس کو رحمانیت کہتا ہے جس کا تذکرہ سورۃ الحدید میں آئے گا. دوسرے وہ کہتے ہیں اسلام کو چھوڑ دو اور ان خواہشات کے پیچھے پڑ جاؤ, تو وہ بھی بھٹکے ہوئے لوگ ہیں, ان کو اسلام نفس پرست لوگ کہتا ہے. اسلام نے دونوں چیزوں کے بیچ میں ایک اعتدال کا راستہ دیا. انشاءاللہ تعالی ہم ان آیات کی روشنی میں اس کو دیکھیں گے, ایک ایک لفظ کو دیکھیں گے. زجینہ, خوبصورت بنا دی گئی. یہ لفظ زانا یزین اسے ہے, مزین کرنا اردو میں ہم لفظ پڑھتے ہیں, زینت کا لفظ بھی ہم نے پڑھا ہوا, اور یہاں یہ مجہول ہے. بس اتنا سمجھ لیں کہ یہ نہیں پتہ چل رہا کہ کس نے دی. یعنی ایک ہوتا ہے ایکٹیو اور ایک ہوتا ہے پیسو. انگلش میں زجینہ کے ساتھ یہ تو بتا دیا کہ لوگوں کے لیے خوبصورت بنا دی گئی, لیکن کس نے بنائی؟ اللہ نے بنائی, شیطان نے کر دی یا انسان نے خود کر لی, یہ نہیں پتہ چل رہا کیونکہ اس میں وسعت ہے. اللہ سبحانہ تعالیٰ نے چیزوں کی محبت دلوں میں ڈالی, اس میں کوئی شک نہیں, اور صحیح روایات ملتی ہیں, اور یہ آیت بھی کہ اللہ تعالیٰ نے ہمارے دلوں میں محبت ڈالی، لیکن جب یہ محبت حدوں سے بڑھ کر جائز جگہ پہ رکنے کی بجائے ناجائز کی طرف لے جائے، تو پھر اس کا تعلق شیطان کی طرف ہو جاتا ہے۔ تو ہم کہہ سکتے ہیں کہ زوجینہ کا لفظ جو ہے یہ اللہ تعالیٰ کے لیے ہے کہ اللہ نے محبت ڈالی۔ کب تک؟ جب تک انسان جائز چیزوں سے محبت کرے، جائز طریقے سے کرے، اور ان کے حصول میں کوئی ناجائز طریقہ اختیار نہ کرے، کیونکہ پھر یہی زینت حرص اور لالچ میں بدل جاتی ہے۔ ٹھیک ہے، دوسری بات دیکھیے، للناس، لوگوں کے لیے، اور الناس سے مراد ہے انسانیت، مسلمان نہیں، انسان۔ اور یہ بھی نہیں کہا کہ مسلمانوں کو چھوڑ کے خالی کافر، یہ نہیں کہا کہ زُيِّنَ لِلْكُفَّار، کافروں کے دل میں محبت ڈالی ہے، یا زُيِّنَ لِلْمُنَافِقِين، اور ایمان والوں کو تو کوئی محبت ہی نہیں ہوتی ان چیزوں سے، یہ قطن نہیں کہا۔ اس سے پتہ کیا چلتا ہے کہ الناس میں اگر ایمان والے بھی آتے ہیں، تہجد گزار بھی آتے ہیں، مجاہدین بھی آتے ہیں، ان کے بھی دلوں میں اس چیز کی محبت ہوگی، اللہ نے ڈال دی، کہہ لیں آپ، سمجھ لیں۔ لیکن جب ایمان راستے میں رکاوٹ نہیں بنتا، تو یہ محبت پھر ایکسٹریم پہ پہنچ جاتی ہے، اور اس کی وجہ سے پھر انسان اللہ ہی کے قانونوں کو توڑنے لگتا ہے۔ اور یہ جو لفظ ہے نا، زوجینہ، زینہ، یہ شین کا متضاد ہوتا ہے۔ زینہ کہتے ہیں خوبصورت بنانا، اور شجانہ یا شینن کہتے ہیں بدصورت بنانا، آراستہ کرنا، ڈیکوریٹ کرنا، کسی چیز کا محبوب خاطر ہونا، نظروں میں کھبانا۔ اور دو سبب ہوتے ہیں زینت کے عموماً، بعض دفعہ سبب زینت جو ہے نا مادی ہوتا ہے، مادی، مٹیریلسٹکلی۔ مثلا کسی انسان کا فیس بڑا خوبصورت ہے، اس کی آنکھیں بڑی خوبصورت ہیں، ٹھیک ہے، یہ مادی سبب ہوتا ہے، ظاہری طور پہ دکھتا ہے۔ لیکن بعض اوقات اعتقادی ہوتا ہے، اعتقاد، اندر کسی کا اتنا خوبصورت ہوتا ہے کہ اس کی وجہ سے اس کا چہرہ بھی کھلا ہوا لگتا ہے۔ مادی زینت کی مثال اللہ تعالیٰ سورت ملک میں فرماتے ہیں، زینا السماء الدنیا بمصابیح، ہم نے آسمان دنیا کو چراغوں سے خوبصورتی دی، یعنی ستارے سجا دیے۔ یہاں مادی زینت مراد ہے، کالی رات میں جب آپ سلور ستارے دیکھتے ہیں تو حقیقت میں آنکھوں کو خوبصورت لگتے ہیں، لیکن جو اعتقادی یا ایمانی زینت ہوتی ہے نا، اس کا تذکرہ سورت حجرات میں آتا ہے کہ حبب الیکم الایمان، اللہ نے تمہارے دلوں میں ایمان کو محبوب کر لیا۔ تو لہٰذا کچھ چیزیں اپنی ظاہری خوبصورتی کی وجہ سے خوبصورت ہوتی ہیں، اور اس میں دنیا کی ہر خوبصورت چیز آ جائے گی، لیکن کچھ چیزیں ایک سوچ رکھنے کی وجہ سے خوبصورت لگتی ہیں۔ مثلا ایک شخص اسلامک سوچ رکھتا ہے، تو اس کو اسلامک گیٹ اپ والا ہر انسان خوبصورت لگے گا۔ ایک مرد اگر اس کے دل میں ایمان اور تقویٰ ہے، تو اس کو اپنی بیوی جتنی حجاب اور نقاب میں خوبصورت لگے گی، اتنی اس کو کھلے منہ خوبصورت نہیں لگے گی۔ لیکن ایک دوسرا شخص ہے جس کے دل میں ابھی دنیا بھری ہوئی ہے اور شیطان کو خوش کرنا چاہتا ہے، تو اس کو اپنی وہ بیوی جو کپڑے پہننے کے باوجود بھی جسم دکھے، اس کو وہ خوبصورتی لگے گی۔ تو آپ خوبصورتی کے لفظ کو ایک لفظ میں ڈیفائن نہیں کر سکتے۔ اور وہ بات بھی یاد آ رہی ہے مجھے، یہ بات بتاتے ہوئے، کہ ایک دفعہ ایک بادشاہ تھا، اس نے کہا کہ یہ فلاں چیز لے جاؤ اور دنیا کے سب سے خوبصورت بچے کو دے دو، یعنی تمہیں اپنے شہر میں جو سب سے خوبصورت بچہ دکھے اس کو دے دو۔ وہ گیا اور وہ چیز کس کو دے کے آیا؟ اپنے ہی بچے کو، جو رو رہا ہے، ناک بھی بہہ رہی ہے، کالے رنگ کا بھی ہے۔ کہا یہ کیا؟ کہا بادشاہ سلامت، مجھے اس سے زیادہ خوبصورت بچہ کوئی لگا ہی نہیں۔ تو یہ کون سی ہے؟ اعتقادی محبت۔ ہم جن نگاہوں سے لوگوں کو دیکھتے ہیں نا، ہمیں وہ ویسے ہی لگتے ہیں۔ آپ محبت کی نظر سے دیکھیں گے تو وہ چیز آپ کو پیاری لگے گی، اور آپ نفرت اور بغض کی نیت سے دیکھیں گے تو آپ کو اس چیز میں بہت سارے نقص دکھیں گے۔ تو اللہ سبحانہ تعالیٰ نے خوبصورتی، یہاں دیکھیں، زُيِّنَ لِلنَّاسِ حُبُّ الشَّهَوَاتِ، یہاں لفظ بڑا گہرا ہے، اللہ نے شہوات کی محبت ڈالی ہے۔ حب کا لفظ ہم پیچھے سن چکے، حبہ سے ہے، دانے سے ہے۔ شہوات کیا ہے؟ شہوتن کی جمع، اور شہوت کہتے ہیں کسی چیز کی طرف نفس کی انتہائی رغبت، بہت رغبت ہونا، میلان، کمال میلان کہتے ہیں نا، میلان، میل کہتے ہیں جھکنے کو، فلاں کا اس چیز کی طرف میلان ہے۔ यानी किसी चीज की तरफ इंसान बहुत ज्यादा झुके, और यहाँ शहवात से मुराद मुश्तहियात है। लफ्ज़ से थोड़ा सा वो शहवात होता है जो शहवत दिलाए, और मुश्तहियात वो होता है जिन चीज़ों को इंसान मरगूब रखे, जो इंसान को पसंद हो, जिसमें इंसान का मामला अच्छा हो। तो अल्लाह ताला कहते हैं कि हमने लोगों के दिलों में चीज़ों की मोहब्बत नहीं बल्कि चीज़ों की ख्वाहिश की मोहब्बत डाली है। इस लफ्ज़ को थोड़ा सा एक्सप्लेन करना चाहूँगी। देखिए, एक चीज़ होती है किसी चीज़ की मोहब्बत, लेकिन दूसरी चीज़ होती है किसी चीज़ की ख्वाहिश की मोहब्बत। ये बहुत फ़र्क है। मसलन, किसी चीज़ की मोहब्बत कैसे होती है? जब कोई चीज़ आपकी अपनी मलकियत में हो, मसलन ये पेन मेरा है तो मुझे इससे मोहब्बत है, ये है इस चीज़ की मोहब्बत, ये पेन मेरा है, ठीक है, ये मेरी है। लेकिन चीज़ की मोहब्बत की ख्वाहिश, यानी थोड़ा सा फ़र्क है, वो क्या कि ये पेन मेरा नहीं भी है ना, यानी आपके हाथ में पेन है तो कहती हाय ये कितना खूबसूरत है, हाय आपके पास कितना अच्छा है, ये फ़र्क है। एक ये कि सिर्फ अपनी चीज़ से मोहब्बत, ठीक है, और दूसरा क्या है कि दूसरों की चीज़ से भी मोहब्बत हो। जो चीज़ों की मोहब्बत है ना, इधर इससे मुराद है कि हर राह चलती चीज़ को देखकर हसरतें भरते हैं, अपनी हो तो भी ना हो तो भी। कभी आपने बच्चों को खिड़की में बैठे देखे, नीचे देख रहे होते हैं रोड पे, एक गाड़ी गुजरी, कहते वो देखो मस्टिस जा रही है, फिर ये देखो ये लैंड क्रूज़र है, फिर वो कहता है ये मेरी है, वो कहता है ये मेरी है। देखे आपने कभी बच्चों को ऐसे खेलते हुए? ऐसी गाड़ी में भी बैठे बच्चे रोड पे बाहर देखते हैं ना, तो वो देख रहे होते हैं वो देखो गाड़ी वो देखो गाड़ी। ये है यहाँ हुब्बुश शहावात, कि इंसान के पास वो चीज़ हो या ना हो, फिर भी इंसान को वो चीज़ बड़ी प्यारी लगती है, उसका दिल चाहता है कि ये चीज़ मेरे पास हो और मैं इसी की तरफ रहूं। वो एक शेर भी है ना कि इलाही मुझसे जुदा हो ना उल्फते लैला। अब लैला मजनू की कहानी, ना किसी ने लैला देखी, यानी लैला उसकी थी नहीं, लेकिन वो कहता था कि इसकी मोहब्बत भी मुझसे ना जुदा हो, क्योंकि मुझे इससे भी प्यार आता है कि मैं इससे मोहब्बत करूं। समझे? यानी किसी चीज़ की मोहब्बत से तो खुशी होती है उसको पाने से, बाज़ चीज़ों के तस्करे से भी मोहब्बत होती है। मसलन खाना, खाना खाते हैं तो मज़ा आता है ना, और खाने के तस्करे से क्या होता है? कुछ लोगों का तो शुगल ही है हर वक्त, क्या पकाया क्या खाया। तो आप ये कह लें खाना हो ना हो, खाने के तस्करे से भी मज़ा आता है, तो अल्लाह ताला ये मुझे करने दें। तो यहाँ एक बहुत गहरा असूल दे दिया कि अल्लाह ताला ने दिलों में मोहब्बत डाल दी। किसकी? पूरी आयत को पढ़ लें, फिर देखेंगे क्यों डाली। हुब्बु शहवाती मिनन निसाई, औरतों से औरतों की मोहब्बत। अब यहाँ फिर वही लफ्ज़ याद रखिए, हुब्बु शहवात का फ़र्क और शहवात का फ़र्क। बीवी अपनी है, औरत अपनी है, उससे भी मोहब्बत है, लेकिन हर औरत के लिए अट्रैक्शन है, मिले ना मिले, पा सके ना पा सके, लेकिन उसकी मोहब्बत है। और अल्लाह ताला ने जायज़ चीज़ की मोहब्बत खुद रखी, लेकिन जब एक इंसान इसको आगे बढ़ा देता है ना, तो फिर शैतान उसको नाजायज़ की तरफ ले जाता है। मसलन नबी सल्लल्लाहु अलैहि वसल्लम के बारे में भी आता है कि आपको औरतों से मोहब्बत थी, और औरतों से मुराद जहाँ बीवियाँ हैं। आपकी अज़वाज मुतहरात, ख़ासतौर पर हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा से रिवायात मिलती हैं कि आपको जो सबसे ज़्यादा प्यारी चीज़ थी वो अपनी बीवियाँ थीं या औरतें थीं। और औरत के साथ मोहब्बत करना जो है वो इंसान के लिए खुशी की बात है। आपने फरमाया कि खैरु मताए दुनिया, किसी मर्द की सबसे बेहतरीन मता क्या है? अलमरअतु सालिहा, नेक बीवी। क्यों? इसलिए कि उसके ज़रिए से वो औलाद हासिल करता है। तो शौहर के लिए बीवी क्यों खूबसूरत होनी चाहिए? ताकि उससे वो औलाद हासिल कर सके, उसके साथ अपने जज्बात की तस्कीन कर सके, और उसको खिला पिला कर अल्लाह ताला की रज़ा को हासिल कर सके। तो लिहाजा औरतों की मोहब्बत अल्लाह ताला ने दिलों में डाल दी। और ये भी आपने फरमाया कि मुझे अपने बाद सबसे ज़्यादा जिस फितने का डर है वो औरतें हैं। क्यों? कि औरत में बड़ी अट्रैक्शन होती है, बाज़ दफ़ा जायज़ चीज़ों में होती है, बाज़ दफ़ा नाजायज़ में भी चली जाती है। मसलन आपने फरमाया कि एक समझदार इंसान जो दुनिया में जब निकलता है तो बहुत समझदार बहुत अक्लमंद होता है, लेकिन किसी औरत के सामने वो बेवकूफ़ बन जाता है, उसकी समझ मारी जाती है। यानी औरत जो है ना, ये मर्द का वीक पॉइंट है। تو اسی لیے اسلام نے کیا کہا کہ جب بلوغت ہو نا، اور یہاں یہ لکھ لیجئے یہ نکتہ بھی، کہ عورتوں کی محبت جو ہے نا یہ بلوغت سے شروع ہوتی ہے، جب پیوبرٹی کی ایج قریب ہوتی ہے نا، بالغ ہو جاتے ہیں، جب انسان کی تھوڑی سی جسمانی کیفیت بدلنے لگتی ہے، تو اس وقت یہ چیز پیدا ہوتی ہے، اس سے پہلے اس چیز کی کشش نہیں ہوتی۔ اسلام کیا چاہتا ہے؟ ادھر خواہش پیدا ہوئی، فوراً اس خواہش کا کوئی ایسا علاج کر دو کہ پھر وہ خواہش دب جائے۔ اسی لیے اللہ کے نبی نے فرمایا نوجوانوں کے گروہ کو کہ جب تم میں سے کوئی نکاح کی حاجت رکھے تو وہ شادی کر لے، اور اگر شادی کرنے کے اسباب ابھی موجود نہیں ہیں، بعض دفعہ پوری کوشش کے باوجود نہیں ہوتی، حالات ہی نہیں بنتے، تو فرمایا کہ روزہ رکھو، کیونکہ روزہ شہوت کو دبا دیتا ہے۔ اسی طرح سورت نور میں اللہ تعالیٰ نے مردوں کو نگاہیں جھکانے کا جو حکم دیا ہے کہ یغض من ابصارہم، تو یہ بھی اسی لیے کہ یہ شہوات من النساء جو ہے یہ دبی ہوئی رہے۔ اب یہ محبت اگر جائز جگہ پہ ہے، شوہر ہے اس کا اپنے اس کے دل میں بیوی کے لیے، تو پسندیدہ ہے، مستحسن ہے۔ اللہ کے نبی نے فرمایا کہ شوہر اپنی بیوی کو ایک لقمہ بھی جو کھلاتا ہے محبت سے، وہ بھی اس کو صدقہ بن جاتا ہے اس کے لیے۔ پھر اسی لیے آپ نے اس عورت کی بھی تعریف کی کہ جب اس کا شوہر اس کو دیکھے تو خوش ہو جائے، شوہر اس کو کسی کام کا حکم دے تو وہ کرنے کے لیے تیار ہو جائے، اس کو بلائے تو وہ اس کی بات کو ماننے کے لیے تیار ہو جائے۔ تو پتہ کیا چلا کہ جب ایک انسان اللہ تعالیٰ کے حکموں کے مطابق دیندار بیوی کا انتخاب کرتا ہے، تو وہ بیوی واقعی اس کی آنکھوں کی ٹھنڈک بن جاتی ہے، اس کے لیے خوشی کا سامان بن جاتی ہے۔ پھر اس کے بعد آپ دیکھیے کہ جب ایک مرد کی اپنی بیوی موجود ہوتی ہے، تو اس کے بعد اگر کسی دوسری عورت پہ راہ چلتے نظر پڑے تو کیا حکم ہے؟ اللہ کے نبی نے فرمایا کہ اگر کسی مرد کی کسی عورت پہ نظر پڑے تو نظر پھیر لو، اسلام کا یہ حکم ہے، کیونکہ پوری آنکھیں بند کر کے تو آپ نہیں چلیں گے نا، گاڑی چلاتے ہوئے آپ کو آنکھیں اٹھانی پڑتی ہیں، آپ کو چل رہے ہیں، پھر رہے ہیں، اب سامنے ایک عورت کھڑی ہے، اور خاص طور پہ آپ دیکھیں کہ وہ معاشرے کے جہاں خود دعوت گناہ دی جائے اور دعوت نظارہ دی جائے، اور عام عورتیں نہ بھی ہوں، جو روڈ سائن ہی ہیں وہ اتنے بیہودہ اور اتنے گندے ہوں کہ ایک انسان جب اس پہ نگاہ ڈالے تو اس کے دل میں خواہش پیدا ہو، تو وہ کیا کرے؟ آپ نے فرمایا کہ گھر جائے تو اپنی بیوی سے خواہش پوری کرے، کیوں؟ کہ اللہ تعالیٰ نے اس کو یہ چیز حلال طریقے سے دی ہے۔ تو لہٰذا کسی بھی جگہ اس چیز کے فتنے کو دبانے کا کیا طریقہ ہے؟ نمبر ایک، اگر آپ سمجھتے ہیں کہ آپ کے بچے مرد لڑکے اگر وہ اس فتنے اس محبت کو فتنہ نہ بنائیں، دیکھیے یہ جملہ بھی شاید آپ کے کام آئے گا کہ محبت کو فتنہ نہیں بنانا۔ مسئلہ کہاں ہوتا ہے؟ جب حب الشہوات من النساء جو ہے نا یہ فتنہ بن جاتی ہے، اور فتنہ کب بنتا ہے؟ جب کسی کو وہ چیز ملتی نہیں ہے، وقت پہ نہیں ملتی، بھوکے کو کھانا نہیں ملتا نا تو وہ پھر دوسرے کے کھانے کی طرف نظریں اٹھائے گا، یا آپ کے کھانے میں اچھی خوشبو نہیں دوسرے کے میں زیادہ اچھی خوشبو ہے۔ تو اس کے لیے مسلمان عورتوں کی بھی ایک ذمہ داری ہے، اور وہ کیا کہ جب اللہ تعالیٰ نے مردوں کے دل میں عورتوں کی خواہش ڈالی ہے، تو پھر ایک عورت کو بھی اپنے شوہر کی خوشی کا سامان بننا چاہیے۔ ہمارے یہاں عموماً اس چیز کا اہتمام کم کیا جاتا ہے، جوانی میں، شادی کے آغاز میں، شروع میں خوب اہتمام کیا جاتا ہے، چاہے وہ کپڑوں کی محبت میں یا زیورات کی محبت میں یا دوسروں کو دکھانا ہے کہ آج دعوت ہے، آج ادھر جا رہے ہیں ادھر جا رہے ہیں، لیکن بات میں اس کا اہتمام نہیں رہتا۔ نتیجہ کیا ہوتا ہے کہ مرد جس کے دل میں اللہ نے رکھی ہے، اور یہ کوئی بری بات نہیں ہے، اگر آپ میں سے کسی کا بیٹا یہ کہتا ہے نا کہ مجھے شادی کرنی ہے اور مجھے خوبصورت لڑکی چاہیے، تو یہ ناجائز مطالبہ نہیں ہے۔ مطالبہ ناجائز کب ہوگا؟ جب آپ وہ خوبصورت بیوی کو گھر میں ہونے کے باوجود بھی باہر جا کے دوسروں پہ نگاہیں ڈالے۔ اور ہر بندے کا مزاج فرق ہوتا ہے، یہ جو اللہ نے حب ڈالی ہے نا عورتوں کی، یہ مختلف ہوتی ہے۔ کچھ لوگوں کی جسمانی ہیلتھ سے اس کا تعلق ہوتا ہے، بعض جسمانی طور پہ بہت سٹرونگ مرد ہوتے ہیں، ان کے دل میں یہ خواہش زیادہ ہو سکتی ہے، بعض حسن پرست ہوتے ہیں، بعض آرٹسٹک مائنڈ ہوتے ہیں، اور بعض دیندار ہوتے ہیں، وہ کہتے ہیں ظاہر سے کیا ہوتا ہے، ہمیں تو اندر کی زینت دیکھنی ہے۔ وہی بات شروع والی یاد رکھیں، کچھ مادی زینت کو اہمیت دے رہے ہوتے ہیں اور کچھ اعتقادی زینت کو اہمیت دے رہے ہوتے ہیں۔ تو آپ اگر مائیں ہیں نا تو اپنے بچوں کا میلان چیک کریں۔ بہت سارے گھر جو خراب ہوتے ہیں نا، اس میں وجہ یہ ہوتی ہے کہ بیٹا تو بہت رومانٹک تھا اور بیوی جو اس کو مل گئی، ماں نے ایسی دے دی، دلوا دی، ٹھیک ہے ہوتی نصیب سے ہے، لیکن کوشش تو ہمارا ہے کہ اس میں کوئی ظاہری خوبصورتی نہیں ہے۔ अब होगा क्या, हर वक्त घर में खिंचातानी होगी, नफ्स उसको करेगा कि तुमने तो ये सोचा था, फिर बाहर की खूबसूरत औरतें उसके लिए एक फितना बनेंगी। और फिर उसके बाद देखिए, शक्लें अल्लाह ने दी हैं, मैं नहीं मानती कि कोई भी शक्ल बुरी होती है, हाँ अगर हम उसको ख़राब ना कर लें। फिर उसके बाद देखिए, शादीशुदा औरतें आपके शौहर हैं, आप मतलब ज़ाहिर उनकी खुशी का सामान बने, आप साफ़ सुथरे रहें, उनके लिए जो चीज़ उनको अच्छी लगती है आप भी पहनें, जो उनको पसंद नहीं है अवॉइड करें, ख़ास तौर पे उनके सामने उसको इस्तेमाल ना करें, ताकि दिल की खुशी का सामान हो ना। ये कोई मुसीबत के रिश्ते नहीं होते, या इसको आप ये नहीं कह सकते कि अब ये कोई गुनाह की बात हो गई अगर किसी ने कह दिया कि तुम अच्छे कपड़े पहना करो या इस तरह रहो। तो औरत की ये खूबी है, बल्कि आपने फरमाया कि वो औरत जन्नत के आठों दरवाज़ों में से जिसमें चाहे दाखिल हो जाए। कौन सी औरत के जब वो फ़राइज़ के पाबंदी के साथ अपने शोहर की खुशी का एहतमाम करे और उसी हाल में वो मर जाए। तो बहरहाल इस पे बहुत सारे एंगल से बात हो सकती है, लेकिन यहाँ मैंने कोशिश की कि मुख्तलिफ दर्जे के लोगों की इस शहवत को मेंटेन करने की मौका दिया जाए। एक बहुत ही तकलीफ दे आज के दौर का फितना बन गया, वो क्या है कि यंगस्टर्स शादी नहीं करना चाहते, और वजह क्या है कि वो कहते हैं कि फिर हम बन जाएंगे, हमारे ऊपर पाबंदियाँ लग जाएंगी, और दिस एंड दैट, ये चीज़ दुरुस्त नहीं है। माओ को इस चीज़ के लिए ज़रूर एहतमाम करना चाहिए। मतलब एक लड़का जो 26, 27, 28 साल का है, सेहतमंद भी है, जिस्मानी तौर पे उसकी सारी एक्टिविटीज़ है, अगर वो आपको कहता है ना मुझे अभी शादी नहीं करनी, तो समथिंग इज़ रॉन्ग, आपका अंदर का अलार्म बज जाना चाहिए। एक औरत थी, मैं मतलब उनके पास थी, रही, बात की, देखा, तो अपने बेटे के लिए कहने लगी ये वो सब चीज़ें, मैंने उनके अंदर वही फील की, उनका इज़्तिराब भी बहुत अपने बेटे के लिए, लेकिन कह रही वैसे है बहुत ऐसा शरीफ कि कहते हैं मुझे अभी शादी नहीं करनी। मैंने कहा देखें ये शराफत नहीं है, आप उसके साथ बैठें और उससे बात करें, कुछ ना कुछ मसला होगा। उससे पूछे तुम कहीं और करना चाहते हो, कोई और लड़की है? कोई मर्द जब बालिग होने के बावजूद ये कहता है ना कि मुझे अभी शादी नहीं करनी, तो ये बहुत बड़े ख़तरे की बात है। ठीक है, बहरहाल कई फैक्टर्स हो सकते हैं, लेकिन हुब्बु शहवात मिनन निसा वल बनीना, और बेटे, बेटे बनीन बिन से पीछे हम बात देख चुके, बेटों की मोहब्बत ये क्यों है? अल्लाह ताला ने इंसान के अंदर एक एहसास पैदा किया हुआ है, और वो क्या कि दिन ब दिन तुम कमज़ोर होते जाओगे, तुमने हर दिन आने वाले दिन में आगे से कमज़ोर होना है। और जितना इंसान जवानी से उधेड़पन की तरफ आते हैं ना, उतना उसका माल भी बढ़ता जाता है, ये फितरी बात है। अब देखिए जो लोग अपना कैरियर बिल्कुल शुरू करते हैं ना, उनके पास थोड़े पैसे होते हैं, शादी के शुरू के दिनों में इतने छोटे से अपार्टमेंट में मियाँ बीवी रहते हैं, क्योंकि शौहर पढ़ भी रहे हैं अभी, प्रैक्टिस भी कर रहे हैं, और अभी कमा रहे हैं, और साथ तालीम भी है, लेकिन 10 साल बाद माशाल्लाह जॉब भी लग जाती है, पढ़ाई का खर्चा ख़त्म हुआ, अब पैसा जमा होने लगा। अब जब माल जमा होने लगा और आपको फील होने लगा कि आप अब वीक हो रहे हैं, मौत के करीब हैं, तो ख्वाहिश पैदा हुई कि कोई मेरे बाद मेरी चीज़ों का वारिस हो जाए, और जब मैं कमज़ोर हूँ तो वो मुझे सहारा दे। तो इससे वल बनीन ख्वाहिश पैदा होगी बेटों की। ये मैं वजह क्यों बता रही हूँ, क्योंकि एंड पे हम इसका तकाबुल करेंगे एक दूसरी चीज़ के साथ, इसलिए इसको नोट कीजिएगा। ठीक है, बेटों की वजह समझ आ गई, मोहब्बत की। और हकीकत है कि बेटों को देखकर आंखें ठंडी होती हैं, कुछ बेटियाँ तो नाराज़ हो गई होंगी ये पढ़ के और सुन के। लोगों ने इस बात को पूछा भी कि हम बनीन कहा, तो क्या बेटियों की मोहब्बत नहीं होती? दो इसके जवाब हैं। पहली बात है कि लफ्ज़ बनीन यानी बेटों में ही बेटियाँ, सीगे तगलीब, गालिब आने का सीगा अरबी ज़ुबान का असूल है कि जब दो चीज़ें पेश की जाएं और उसमें जो एक डोमिनेंट होती है ना, उसी को बोल के दूसरी को भी कह दिया जाता है। और इसकी सबसे बेहतरीन मिसाल है या अय्युहल्लज़ीना आमनू, क्या मतलब है इसका, ओ ईमान वालों, तो इसमें कौन आती हैं, मोमिनात भी आ जाती हैं ना, कहा मर्दों को जाता है लेकिन उसमें औरतें भी मुराद हैं, एक ये कहा जाता है। और दूसरी वजह क्या है कि अगर देखा जाए तो हकीकत है कि बेटे की मोहब्बत ज़्यादा होती है। ठीक है, 3, 4, 6 बेटे हो जाएं फिर टेस्ट चेंज करने के लिए बेटी चाहिए होती है, या जब काम करना पड़े तो कहते हैं बेटी हो, या किसी के अच्छे अच्छे फ्रॉक कपड़े देखे तो कहते हैं बेटी हो तो उसको पहनाओ, लेकिन ये फैक्ट है कि इंसान बेटा ही चाहता है, इंतज़ार बेटे का ही होता है। बेटी आ जाए तो बड़ी मोहब्बत लेती है, लेकिन जब तक वो बेचारी आई नहीं होती तो कोई उसको बुलाता नहीं है, और जो आ जाए तो उसको नानियाँ दादियाँ लाड़ भी यही करती हैं, तूने ज़रूर आना था, तुझे किसने बुलाया था, ऐसा है ना। वो एक किसी की बीवी प्रेग्नेंट थी तो वो बताने लगी कि मैंने अपने मियाँ से पूछा कि आपको क्या ख्वाहिश है ना कि अल्लाह ताला हमें बेटा दे क्यों बेटी, तो उन्होंने कहा कि 51% बेटा और 49% बेटी। तो बहरहाल ख्वाहिश ज़्यादा होती है, इंसान चाहता है कि उसके बाद उसका नाम लिया जाए और किया जाए, हालांकि आपको पता है कि अल्लाह के नबी सल्लम की बेटियाँ थीं और बेटियाँ कितनी मोहब्बत लेती हैं, और बेटी का नाम यहाँ ना लेकर अल्लाह ताला ने नहीं कहा कि बेटियों से मोहब्बत ना करो, लेकिन मुआशरे के रस्म व रिवाज की वजह से या बेटियों से मोहब्बत की वजह से भी बंदा बेटी नहीं चाहता कि इसने चले जाना है। जैसे मैं जानती हूँ एक आलिम है तो उनकी बेटियाँ भी हैं बेटे भी हैं, तो वो अपनी बेटियों को इंतहा से ज़्यादा चाहते हैं, लेकिन वो कहते हैं कि ये चीज़ कि ये मेरे घर से चली जाएंगी तो ये सोच के मैं कहता हूँ इनको मैं कैसे अपने से जुदा करूँगा। तो बेटी पराया धन होती है, वैसे आजकल तो बेटे भी पराया धन होते हैं, बेटियां तो शादी के बाद जाती हैं बेटे तो पहले ही चले जाते हैं, लेकिन हकीकत है कि बेटों की मोहब्बत अल्लाह ताला ने इंसानों के दिलों में डाल दी और इसको कोई जितना मर्जी झुठलाए वो नहीं निकल सकती।